نحمده ونصلي على رسوله الكريم أما بعد. بہت سے نئے احباب کی آمد بھی ہو رہی ہے, کچھ ایسی تعداد بھی ہے جنہوں نے نیا نیا اپنا اصلاحی تعلق قائم کیا ہے, اور جو پرانے ہیں ان لوگوں کو بھی وقتاً فوقتاً کچھ اصولی باتوں کی یاد دہانی کرانے کی ضرورت پڑتی رہتی ہے. اسی لیے یاد رکھیں اس بات کو, کہ آپ کا کسی دینی مجلس میں آنا, کسی سے اپنا تعلق قائم کرنا, کسی سے اصلاحی رابطہ شروع کرنا, اصطلاحی لفظوں میں کسی سے بیعت ہونا, معروف لفظوں میں کسی کا مرید ہونا, فلاں کام میں مرید ہوں یوں کہتے ہیں لوگ. مرید کے معنی چاہنے والا, مرید کے معنی ارادہ کرنے والا. ظاہر ہے کہ ایک مومن, ایک مسلمان کس چیز کو چاہ سکتا ہے, اس کا اعلیٰ سے اعلیٰ ارادہ کیا ہونا چاہیے, کس چیز کا وہ چاہنے والا ہوتا ہے. سیدھی سی بات ہے کہ ایک ایمان والا سب سے زیادہ اگر کسی کو چاہنے والا ہوتا ہے تو وہ تعالیٰ جل شانہ کی ذات بابرکات. یہ مرید ہے, جس چیز کو چاہتے ہیں اسے مراد کہتے ہیں. تو مرید کی جو مراد ہے وہ اللہ کی ذات ہونی چاہیے, مرید کی مراد اللہ کی خوشنودی. چاہنے والا جس چیز کو چاہے وہ اللہ کو چاہے, اللہ کی محبت, اللہ سے محبت کرے, اللہ کی رضا چاہے, اللہ کے نزدیک ہی چاہے, اللہ کا فضل و کرم چاہے, اللہ کی عنایت و مہربانی چاہے, اللہ کی رضا کا وہ طالب رہے. حقیقی معنی میں مرید ہوئی اس مراد کو پانے کے لیے جس سے تعلق قائم کرتے ہیں اس کو شیخ کہتے ہیں. چونکہ وہ ارادہ لے کے ان کے پاس جاتا ہے, اس واسطے عام اصطلاح میں یہ بات ذہن میں بیٹھ گئی کہ یہ فلاں کا مرید ہے. صاحب کا مرید نہیں ہوتا, صاحب کے رب کا. ایک سچا طالب اپنے مولا کو مطلوب بناتا ہے, اپنے مولا کو مقصود بناتا ہے, اپنے مولا کو محبوب بناتا ہے, اپنے مولا کو معبود بناتا ہے. اسی لیے آپ حضرات کو جب ذکر بتایا جاتا ہے کہ یہ ذکر کیا کرو, لا الہ الا اللہ, تو کیا خیال رکھو, لا معبود الا اللہ, لا مطلوب الا اللہ, لا محبوب الا اللہ, لا مقصود الا اللہ. یہ ذہن میں رکھنا, سوائے اللہ کے میرا کوئی معبود نہیں, سوائے اللہ کے میرا کوئی مطلوب نہیں, سوائے اللہ کے میرا کوئی مقصود نہیں, اور سوائے اللہ کے میرا کوئی محبوب نہیں. یہ تصور رکھنا لا الہ, اس لیے کہ اللہ کے معنی تحقیق کرنے کے بعد علماء نے یہی لکھے ہیں, جس کو بہت زیادہ چاہا جا کر اس کو پانے کے لیے تیزی سے لپکنا جس کی طرف ہوتا ہے اس کو اللہ بولتے ہیں. اور اس کو ہمارے اکابر نے, ہمارے سلسلے کے بزرگوں نے اسی لیے فرمایا, اللہ کسے کہتے ہیں, تو کہتے ہیں اللہ دل کے پیارے کو کہتے ہیں. یاد رہے گا نا, ایمان والے کے بارے میں اللہ پاک نے قرآن پاک میں فرمایا, الذین آمنوا اشد حبا للہ, ایمان والا اللہ سے سب سے زیادہ محبت کرتا ہے. تو اسی لیے جو نئے ہیں ان لوگوں کو زیادہ توجہ سے, اور جو لوگ درمیانے ہیں ان لوگوں کو درمیانی توجہ سے, और जो पुराने हैं उनको तवज्जो से सुनना चाहिए कि क्या मकसूद है इसके जरिए से, हम किसी से ताल्लुक कायम करें, किसी से राबता रखें, किसी के पास आए और जाएं, किसी के पास बैठें, किसी की मजलिस सुने, क्या मकसूद है इस। कहते हैं कि मकसूद की दो जिहतें हैं, एक आमाल की लाइन की और दूसरे समरात की लाइन की। एक वो चीज है जो इस्लाम हमसे चाहता है, जो अल्लाह हमसे चाहता है। दूसरे वो चीज है कि जो चीज अल्लाह हमसे चाहते हैं उसके नतीजे में हमको क्या नतीजा मिलता है। कहते हैं कि किसी से ताल्लुक जोड़ने का जो मकसूद है वो दीन पर अमल करना है, इस्लाम पर अमल है, अल्लाह के इरशादात पर अमल है, नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम की तालीमात पर अमल है। अब ये आमाल दो किस्म के होते हैं, कुछ आमाल आमाल ज़ाहिरा कहलाते हैं, नमाज है, रोजा है, ज़कात है, हज है, कुर्बानी है, सदका खैरात है, भली बात का बोलना है, बुरी बात से रोकना है, नवाफिल है, तिलावत है, तस्बीहात है, जिक्र है, ये आमाल आमाल ज़ाहिरा कह लीजिए। लेकिन तज़किया और एहसान की दुनिया में, तसव्वुफ की लाइन में, इल्म क़ुर्ब की रोशनी में, मशायख के पास जिस चीज की तरफ ज्यादा तवज्जो दी जाती है वो आमाल बातिना की तरफ दी जाती है। इसलिए कि आमाल ज़ाहिरा तो बकदर जरूरत सब जानते हैं और थोड़ा बहुत कर भी लेते हैं। इसीलिए इस्लाह और तरबियत की दुनिया में तसव्वुफ और सुलूक के मैदान में ज्यादा जो जोर दिया जाता है वो आमाल बातिना पर दिया जाता है। अब ये जो आमाल है ये दो किस्म के, एक को हासिल करना और एक से बचना, जिसमें से एक को जल्ब कहते हैं, दूसरे को सल्ब कहते हैं। अब अमल दो किस्म के हैं, एक मुस्बत अमल, एक मनफी अमल। एक कुछ चीजें हासिल करना, दूसरे कुछ चीजें छोड़ना और बचना। हमारी तरफ से जो चीज मतलूब है और किसी से राबता और ताल्लुक कायम करने से जो मकसूद है उसकी तरफ मुतवज्जे कराया जा रहा है। कहते हैं कि आमाल बातिना में अखलाक हमीदा को हासिल करना, यूं कह लीजिए जल्ब अखलाक हमीदा, अखलाक हमीदा अच्छी सिफात को हासिल करना। और जो चीज मतलूब है अमल के तौर पर वह है सल्ब अखलाक रजीला, खराब आदतों को अपने अंदर से निकालना। यह है मकसूद अल्लाह की तालीमात, अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम की तालीमात, कुरान और सुन्नत की जो तालीमात हैं उससे मकसूद ये है कि बंदे में ये आए आमाल ज़ाहिरा के साथ साथ आमाल बातिना। इतना बड़ा मकसूद है, इसलिए छोटी छोटी नीयतें नहीं रखना, इतने बड़े काम में लग गए। दुनियावी गरज वायत नहीं रहना कोई, दुनियावी मकासिद नहीं होने चाहिए इस अमल। हाँ, परवरदिगार आलम को पसंद आने वाले अमाल में आदमी लगे और उसकी बरकत से अल्लाह ताला हमारे यहाँ के हालात भी ठीक कर दें, यह उनकी इनायत, बाकी हमारा मकसूद नहीं। कहते हैं कि जब गोश्त की दुकान में आदमी जाता है और उससे कहता है कि भाई इतना गोश्त दे दो, तो गोश्त के साथ हड्डी भी आ जाती है। लेकिन अगर जाके दुकान वाले से बोलो कि मुझे इतने ग्राम हड्डी चाहिए, तो आप देखेंगे बारीक छुरी से ऐसा छीलता है कि गोश्त का हड्डी के ऊपर नाम निशान नहीं रहना। तो हड्डी तो मिल जाती है, गोश्त नहीं मिलता। तो मकसूद जब बड़ी चीज को बनाते हैं तो छोटी चीज वैसे ही आ जाती है, लेकिन जब मकसूद छोटी चीज बनाते हैं तो बड़ी चीज छूट जाती है। इसीलिए दुनियावी जो अगराज हैं, दुनियावी जो मसाइल हैं, दुनियावी जो जरूरतें हैं, ये बहुत छोटी मामूली सी चीज है, इसको मकसूद नहीं बनाना। मकसूद बनाओ बड़ी चीज, और अगर नहीं हट रहा है अंदर से ये दुनिया का गलबा, दुनिया की मोहब्बत, दुनिया का ताल्लुक, दुनिया की रगबत अगर नहीं हट रही, तो एक बात याद रखो कि किसी साहब को ऐसी बीमारियां लायक हो गई कि अब डॉक्टरों ने, हकीम ने, माहिरों ने और खुसूसी डॉक्टरों ने, हर लाइन के गुर्दों का स्पेशलिस्ट, जिगर का स्पेशलिस्ट, दिल का स्पेशलिस्ट, दिमाग का स्पेशलिस्ट, हर लाइन के माहिरों ने देख के सब ने यूं कह दिया, सब बिगड़ चुका है। अब तो ये चंद घंटे के या बहुत उम्मीद बांध के रखे तो चंद दिनों के मेहमान है, बोला। अब इतना बीमार है एक आदमी, ऐसे बीमार आदमी के पास जाओ और जाने के बाद बोलो, मैं चाहता हूं कि आपके लिए बेहतरीन बिरयानी बनाऊं, मैं चाहता हूं आपके लिए कीमती जोड़ा सिलाऊं, मैं चाहता हूं आपके लिए इस वक्त की सबसे ज्यादा महंगी गाड़ी फराहम करूं, मैं चाहता हूं कि आपके हाथ पे जो घड़ी हो, इस वक्त दुनिया की घड़ियों में जो सबसे ज्यादा कीमती हो, वो फराहम कर दूं, मैं चाहता हूं कि आपके पास में ऐसा मोबाइल हो, फोन हो, जो इस वक्त में दुनिया का सबसे कीमती हो, मेरी आरजू ये है कि ये चीजें आपके वास्ते फराहम कर दूंगा। तो वो आदमी क्या बोलता, वो आदमी क्या कहेगा, यूं कहेगा कि जनाब मैं कब्र में झांक रहा हूं, आपको मुझसे मजाक की सूझी, कोई लज्जत बाकी रहेगी उसको इन चीजों में, रगबत बाकी रहेगी, चाहेगा इन चीजों में से किसी चीज को। अगर थोड़ी बहुत दीन पर मेहनत किया हुआ होगा तो वो यूं कहेगा कि मुझे ये चीज चाहिए, बस सिर्फ तुम इतनी दुआ कर दो कि मेरी जब सांस उखड़ रही हो तो ईमान के हालत में मैं इस दुनिया में, इस दुनिया से चला जाऊं। ये चीज उसके नजदीक सबसे ज्यादा पसंदीदा होगी। इसलिए कि अब उसके सामने कब्र है, अब उसके सामने मौत है, उसके सामने हश्र है, उसके सामने सवाल जवाब है, उसके सामने बारगाह इलाही की हाजिरी है, और इस दर्जे करीब आ चुकी है मौत के, पहले तो समझ ही रहा था कि करीब आ चुकी है, डॉक्टरों ने मोहर भी लगा दी। तब ऐसी सूरत में दुनिया की मोहब्बत, दुनिया की रगबत, दुनिया की चाहत बाकी रहेगी। जब मौत सामने है तो फिर किसी चीज की चाहत बाकी नहीं रहेगी। ये जो कभी कभी आप लोग सुने होंगे कि अल्लाह वाले, बुजुर्गान दीन, औलिया अल्लाह दुनिया को कोई अहमियत नहीं देते थे, उसकी कोई वकात उनके दिलों में नहीं थी, उसकी कोई अहमियत उनके पास में नहीं थी, बड़ी बड़ी पेशकशों को वो लोग ठुकरा देते थे, कहे के वास्ते, समझ में आ रहा नहीं आ रहा, उनके सामने तो उससे बड़ा मरहला है, उससे बड़ा मसला था मौत और मौत के बाद वाली जिंदगी, उसके नतीजे में उन चीजों की चाहत और लालच नहीं थी उन लोगों के अंदर। आज हम चूंकि इसको भूले हुए हैं, नतीजे में चीजों की मोहब्बतें आ गई, उसको जायल करने के बाद से ये सोचना अपनी मौत और अपने मौत के बाद वाली जिंदगी। सिलसिले में आने वाले लोगों को जो बहुत सी तालीमात दी जाती हैं, उनमें से एक तालीम मुराकबे मौत है, यानी थोड़ी देर बैठ के सोचना अब तक 25 वक्त मनाजिर देखे ना मरने वाले के, वो सोचना अपने ऊपर। तो आहिस्ता आहिस्ता दुनिया की मोहब्बत निकलती, आखिरत की फिक्र बढ़ती। बाद लोग तो बोलते मौत का नाम ही नकल अमल सा, नहीं जाना रहे तो 50 वक्त भी उसका नाम लिए तो नहीं आती। जाने का टाइम आ गया जी, तो एक वक्त भी नहीं बोले तो भी आ जाती। और जहां तक इंसानों की जिंदगी और मौत का ताल्लुक है, चाहे तो एक आन में इंसान की रूह कब्ज हो जाए, आने वाहिद में। सैयदना सिद्दीक अकबर रज़ी अल्लाह अन्हु से पूछा गया था अपनी जिंदगी के बारे में आपका क्या ख्याल है, तो उन्होंने ये फरमाया था कि सर नमाज शुरू करता हूं तो नमाज पूरी कर सकूंगा इसकी मुझे तवक्को नहीं। और ये भी मनकूल है बाज़ों से कि नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया था कि एक तरफ सलाम फेरता हूं तो दूसरी तरफ फेर सकूंगा इसकी तवक्को नहीं। हालांकि ये वो ज़ाते गिरामी है जिनके पास में फरिश्ता इजाजत लेके जाता है, लेकिन आप ये बतलाना तालीम के तौर पर चाहते थे कि आदमी इतना उसे करीब समझे। प्यारे हबीब सल्लल्लाहु अलैहि वसल्लम ने लोग सामने बैठे हुए थे तालीम दी, आप जबानी भी बात फरमाते थे मिसाल से भी समझाते थे। आपको यह बतलाना मकसूद था कि आदमी की आरजुएं बहुत होती हैं, ख्वाहिशें बहुत होती हैं, अरमाने बहुत होती हैं, लेकिन आदमी की उम्र बहुत मुख्तसर होती, आरजुएं पूरी नहीं होती और आदमी को मौत आ जाती, ये बतलाना मकसूद था। तो आप ये बात बयान फरमाते हुए मुतवज्जे किया अपने सहाबा को, बल्कि मुतवज्जे रहते ही थे, आपने यूं फरमाया कि देखो ये आदमी, अब आप मुझे देखेंगे तो समझ में आएगा। आपने अपनी तरफ इशारा करते हुए फरमाया कि देखो ये आदमी है, और फिर आपने अपने हाथ से अपने गर्दन की तरफ इशारा करके फरमाया कि ये उसकी मौत है, और वो दूर दीवार की तरफ इशारा करके फरमाया कि वो इंसान की आरजू है। फरमाया कि इंसान अब वो आरजू हासिल, आरजू पूरी करने के वास्ते चलता रहता है, मौत करीब है आरजू दूर है। इसे याद रखना चाहिए आदमी, तो इससे इंशाल्लाह अजीज दुनिया की जो रगबतें हैं, चाहते हैं, मोहब्बतें हैं, ये कम होंगी, पर हमारी फिक्र उधर होगी जिधर होना चाहिए, हमारा जहन फिर उधर चलेगा जिधर चलना चाहिए, और हमारे दिल का रुख उधर होगा जिधर होना चाहिए। बिल्कुल पलट गया, उधर होना था इधर हो गया, बाकी जात की तरफ होना था, फानी चीजों की तरफ हो गया, रहने वाली चीजों को चाहने की तरफ अंदरून की रगबत होनी चाहिए थी, खत्म हो जाने वाली चीजों की तरफ हो गई। ये काहे को सुनाना पड़ रहा है, मैं समझता हूं कि अब आप हजरात को ज्यादा वजाहत करने की जरूरत नहीं है कि आजकल दीन से निस्बत रखने वालों के पास में जाना और आना भी इस आला मकसद के वास्ते नहीं हो रहा, बिल्कुल अदना मकसद के वास्ते होकर रह गए। क्या लेना चाहिए था, किस मकसद से आना चाहिए था, किस मकसद से हमारा आना हो रहा है, आदमी उसका फैसला करे। जब शुरू की नीयत ही हमारी मामूली और बेहैसियत है तो वैसी सूरत में नीयत के ऊपर नतीजे मुरतब हुआ करते हैं, जैसी नीयत होती है वैसे ही उसके नतीजे भी सामने आते हैं। नीयत बहुत आला रखना चाहिए। क्या मकसूद हो एक तालिब का, क्या मकसूद हो एक सालिक का, क्या मकसूद हो एक मुरीद का, क्या मकसूद हो एक इस्लाह के चाहने वाले का कि परवरदिगार मुझसे जो चाहते हैं वो मैं कर लूं और ये काय को करूं ताकि मुझे वो चीज मिल जाए जो हकीकी माना में मकसूद बनाए जाने के लायक। तो हमसे जो चीज चाही जाती है उन चाही जाने वाली चीजों में आमाल दो किस्म के हैं, आमाले जाहिरा आमाले बातिना। और इससे पहले की मजलिस में सुनाया जा चुका है आमाले जाहिरा करते हुए आमाले बातिना को हासिल करने के मकसद से इस मैदान में कदम रखना चाहिए, यानी वो निशाब पूरा करके आना। ये दूसरी जमात है समझे, अमाले साहरा पहली जमात है, वो जमात से पास हो गए, ये दूसरी जमात में आना। और अल्लाह करे के बात समझ में आए हम क्या अर्ज करना चाह रहे हैं। इस वजह से हमारे को बोलना भी बराबर नहीं आता, तो बात समझ में आ जाए साथियों हम क्या कहना चाहते हैं कि जो मतलूब है शरीयत में, जाहिरी तौर पर उन चीजों को अख्तियार कर लेना बहुत आसान बहुत सहल है। अगर वो सहल काम भी करके नहीं आए हैं तो उससे मुश्किल जो काम है वो कैसा करेंगे। अलिफ बा तासा अलग अलग पढ़ना नहीं आया, अब मिला के कैसे पढ़ेंगे। एक दो तीन चार के आदाद ही नहीं मालूम है, जमा तफरीक कैसा करेंगे। तो मकसूद इस्लाह और तरबियत के मैदान में कदम रखने से, सुलूक के मैदान में आने से, तसव्वुफ और तज़किया के मैदान में आने से जो मकसूद है वो आमाले बातिना है। अव्वल वहले में आमाले बातिना फिर दो किस्म के आपके सामने आए। एक है जल्बे अखलाके हमीदा, दूसरे हैं सलबे अखलाके रजीला। अच्छी आदतों को हासिल करना, अच्छी आदतों को पैदा करना, खराब आदतों को अपने अंदर से निकालना। अब अच्छी आदतें क्या हैं, खराब आदतें क्या हैं, मालूम करना चाहिए। वो आपको बताते रहते हैं। इखलास है बेहतरीन खसलत, सब्र है बेहतरीन खसलत, शुक्र है बेहतरीन खसलत है, तवाज़ो है बेहतरीन खसलत है, ज़ुहद क़नात है बेहतरीन खसलत है, अल्लाह की ज़ात पर एतमाद व तवक्कुल है बेहतरीन आदत है, अपने मसाइले ज़िंदगी को अल्लाह ही के हवाले कर देना जिसको तफवीज़ कहते हैं, ये बहुत बेहतरीन खसलत है। चूंकि मैं बंदा हूँ और मेरे मौला को मालूम है कि मेरे लिए क्या अच्छा है क्या खराब है, ऐसी सूरत में उनकी जानिब से मेरे हक में जैसे कुछ हालात हों उस पे राजी रहना, ये बहुत बेहतरीन आदत है। ये सिफात अपने अंदर पैदा करना और इन सिफात को हासिल करना, इनको कह लीजिए जल्बे अखलाके हमीदा। और दूसरा जो काम है अपने को करने का वो है सलबे अखलाके रजीला, निकालना खराब आदतों, कोशिश और मेहनत करके उसके असर को जायल करना, अपने किए जाने वाले आमाल में उन बुरे आदत का दखल ना हो। वो क्या है अखलाके रजीला, उनकी भी लंबी चौड़ी फहरिस्त। हमीदा में अगर इखलास था तो रजीला में क्या हो सकता है, रिया हो सकता है। इसलिए कि इखलास के माना है अल्लाह को राजी करने के लिए कोई काम करना, और रिया के माना क्या है, मखलूक को दिखाना। बहुत बुरी आदत है, इतनी बुरी आदत है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इसको शिर्क असगर बतलाया। युराउन अन्नास, लोगों को दिखा दें, मुनाफिकीन की सिफत के तौर पर बयान किया गया है। सूरह माउन में मजम्मत आई है इसकी, अल्लज़ीन हुम युराउन, जो दिखावा करते हैं कि दूसरे लोग देख कर मेरे बारे में अच्छा तासुर कायम करें, इसलिए कर रहे हैं। तमाम आमाल में ये चीजें आ गई, बहनें भी सुन रही हैं, ये मखलूक को दिखाना और उनको खुश करने का चक्कर छोड़ देना। पहनेंगे तो लोगों को दिखाने, जेवरात से आरास्ता होंगे तो औरों को दिखाने, कोई सा भी कामकाज करेंगे तो बस औरों को दिखाना, और उनकी जबान पर अपने वास्ते कोई तारीफी तौसीफी कलिमात का आ जाना, बस ये मकसूद बन गए, सिर्फ और सिर्फ अल्लाह राजी हो। बहुत बड़ा वस्फ है, बड़ी मुश्किल से आता है। उसके लाने के लिए अल्लाह की अजमत, अल्लाह की मोहब्बत, अल्लाह की बड़ाई, अल्लाह की किबरियाई, अल्लाह के जिक्र, अल्लाह का जिक्र, अल्लाह की याद, یہ خوب سے خوب تر غالب کرتے رہے اور ان کی عظمت منکشف ہوئی اور ان کے مقابلے میں مخلوق کی بے وقعتی سمجھ میں آئی تو دکھانے کا قصہ ختم ہو. جب تک کہ مخلوق کی عظمت ہے دل میں برابر وہ ستاتے رہیں گے اندروں سے, اسے خوش کرنا چاہیے. کسی کو خوش کرنے سے کچھ ملنے والا نہیں ہے. وہاں قیامت کے دن اعلیٰ ترین اعمال جو لوگوں کو دکھانے کے واسطے کیے گئے تھے, سب سے پہلے انہی لوگوں کو جہنم میں ڈالا جائے. اب اس کو اپنے اندر سے نکالنا ہے, یہ بیماری کو. دعوتیں کریں گے دکھانے کے واسطے, لباس پہنیں گے دکھانے کے واسطے, کہیں جانا ہو تقریب میں نہانا دھونا صاف ستھرے ہونا, جی زیادہ زیادہ آراستگی, زیب و زینت, آرائش زیبائش سب کچھ چل رہی. کبھی مسجد کو آتے ہوئے نماز ادا کرنے کے لیے میں اللہ کی بارگاہ میں جا رہا ہوں, مجھے صاف ستھرا ہونا چاہیے, تو مجھے بہت اہتمام سے صفائی ستھرائی کر کے جانا چاہیے. اس کا اس شعور کے ساتھ میں کہا جاتا, جاتے کہیں کو جاتے وضو نہیں رہا تو مفتیاں بولتے نماز نہیں ہوتی, اس واسطے وضو کرے چلے گئے. میں اللہ کے بارگاہ میں جا رہا ہوں, مجھے صاف ستھرا ان کو خوش کرنے کے لیے ہونا چاہیے. بلکہ سابقہ کتابوں کے حوالے سے بعض علماء نے لکھا ہے کہ اللہ تعالیٰ پوچھیں گے, پوچھتے ہیں کہ میت سے لوگوں کے واسطے کتنے وقت صاف ستھرا بنا تھا, میرے واسطے کتنے وقت بنا. تو اخلاص اچھی صفت ہے تو ریا بدترین صفت ہے. اخلاص اپنے اندر پیدا کرنا, مخلوق کو دکھاوے کا جذبہ اپنے اندر سے نکالنا. یہ سلب اخلاق حمیدہ ہے, یہ جلب اخلاق حمیدہ ہے, وہ سلب اخلاق رذیلہ ہے. آپ نے سنا تھا اخلاق حمیدہ میں توازو ہے, تو توازے کے مقابل میں جو صفت ہے وہ اخلاق رذیلہ ہے. تکبر, اترانا بہت بڑا روگ ہے. ہر آدمی یہ چاہتا میری پوزیشن لوگوں میں ذرا اونچی رہنا. قرآن پاک میں آیا ہے, حق تعالیٰ نے فرمایا تِلْكَ الدَّارُ الْآخِرَةُ نَجْعَلُهَا لِلَّذِينَ لَا يُرِيدُونَ عُلُوًّا فِي الْأَرْضِ. دار آخرت کس کو دیں گے, آخرت کی زندگی کس کی بہتر ہوگی؟ فرمایا جو دنیا میں لوگوں کے مقابلے میں برتری نہیں چاہتے. تو بہت بری عادت ہے اترانا, کبر کرنا. اللہ کی محبت, اللہ کے حبیب کی محبت, آخرت کی فکر, یہ محبوب ترین صفات میں سے. اس کے بالمقابل حب مال, حب جاہ, یہ بدترین صفات. وہ بیماری سے نکلنا, یہ خوبی کو اپنے اندر لانا. تو سالک کا کیا کام ہے, مرید کی توجہ کدھر ہونی چاہیے, طالب کا مقصود کیا ہے, سمجھ میں آ رہا نہیں آ رہا؟ یہ اچھی صفات اپنے اندر پیدا کرنے کی محنت اور بری صفات سے اپنے آپ کو بچانے کی جدوجہد. اس کے نتیجے میں ثمرے کے طور پر کیا بات پیدا ہوتی ہے, کہتے ہیں کہ ثمرے کے طور پر بندے کے سامنے ہمیشہ مولا تعالی رہنے لگتے ہیں. اللہ کے سامنے میں حاضر ہوں کا استحضار رہتا ہے. ابھی بھی ان کے سامنے ہیں مگر اپنے اندر نہیں ہے نا, اس واسطے سامنے ہونے کے باوجود سامنے نہیں ہے سمجھ رہے. بہت بڑی چیز کے ساتھ ہیں ہم, بہت بڑی نعمت ہم کو میسر ہے, لیکن چونکہ ہم نہیں سمجھ رہے ہیں تو فائدہ نہیں ہو رہا. بہت سے پیسے اندرون کی جیب میں رکھ لیے, سردیوں کا زمانہ, اندر سے باڈی, اس کے اوپر سے انر, اس کے اوپر سے کرتا, اس کے اوپر سے سوٹر, اس کے اوپر سے شال. عادت ڈال لینے کی, یہ بازو بازو کی جیبوں میں رہتی تھی, پیسے بہت ہیں بول کے اندر رکھ لیا, سمجھ رہا یہی ہے, राइट साइड में या लेफ्ट साइड में, चले गया बाजार में, ऑर्डर दे दिया दुकानदार, ये चाहिए वो चाहिए वो चाहिए वो चाहिए, पूरा सामान निकाल के पैक करके बिल बना के दिया। अब बिल देने के वास्ते दो जेबों में तलाश कर रहा, नहीं मिला, एकदम उलझन में पड़ गए, सोचने पड़ गए क्या हुआ, एक वक्त देख रहे, दो वक्त देख रहे, तीन वक्त देख रहे, परेशान हो गए, शर्मा में पसीना आ गया, बड़ी लजाजत से, बड़ी आजिजी से, बड़ी शर्मिंदगी से दुकानदार से यूं कर रहे, अरे भाई मैं तो समझा था मेरे साथ पैसे हैं, बोल के किधर चले गए कि जरा माफ फरमानो, मैं जरा घर को जाने के बाद पैसे ले लेके आके ले लेके जाता हूँ, आप कुछ ख्याल मत करो। अब वो घर को गए, बीवी से बोले क्या हुए पैसे, इतने बहुत सारे पैसे थे, मैं गया दुकान पे, ऐसा हुआ वैसा हुआ, कहीं गिर गए या घर में भूल गया है, तुम लोगों में से कोई निकाले, क्या हुआ आखिर, वो फिक्र दामन गिर के कुछ मत पूछो। बीवी मोहतरमा बोले बहुत है, बोल के अंदर रख लिए थे ना। बीवी साहिबा बोले पैसे बहुत है, बाजू रह गए तो ठीक नहीं रहता, बोल के अंदर रख लिए थे, देखे नहीं देखे। अब उसके बाद में उनका जहन मुंतकिल हुआ, अब वो जनाब शाल हटाए, कुर्ता उतारे, वो इंदर निकाले, बनियान की जेब में देख रहे हैं तो पूरे पैसे जैसे के वैसे, पास रह के भी परेशान है कि नहीं है, कई को है नहीं है समझ को है, पास रहकर भी परेशान है नहीं है समझ, क्या नतीजा हासिल होता है इन सिफात के पैदा करने से, इन बुरी सिफात के अपने आप के बचाने से, कि हमेशा वह आदमी को ये ख्याल रहने लगता है कि मैं परवरदिगार के रूबरू हूं और वो मेरे सामने ही। अल्लाह रब्बुल आलमीन ने कुरान करीम में फरमाया ऐनमा तुवल्लू फसम वजहुल्ला, जिधर भी तुम्हारा रुख होता है उधर ही अल्लाह की जात। अब हमेशा उनके सामने जिंदगी बसर होना शुरू हो जाती, कहीं कुछ बात करना चाह रहे हैं तो कोई भी बड़े लोग नहीं है बोल के जो बोले वो नहीं बोल सकते, कहीं भी कोई काम करना चाह रहे हैं बड़े लोग आए बोल के नहीं कर सकते, कोई भी नहीं है बड़े लोग रोकने वाले बोल के नहीं कर सकते, हर जगह है। वो कैसा रहना मुरीद, ऐसा रहना चाहिए कि उसको इन आमाल पर मेहनत के नतीजे में इस दर्जे इस्तेजार पैदा हो जाए परवरदिगार का, कि अगर शेख यूं कह दे कि किसी ऐसी जगह जाके कबूतर काट के लाओ जहां कोई ना देख रहा हो तो जिंदा ले लेके आ जाना, इस वास्ते कोई जगह है ऐसी, इतना इस्तेजार पैदा हो जाए, इतनी याद रहने लगे परवरदिगार की, ऐसी हुजूरी पैदा हो जाए। हमारे पास ये अकाबिर अल्लाह उनको रज़ाए खैर दे और उनको गरीके रहमत फरमाए, उनकी खबरों को नूर से भर दे। हमने देखा है बाज बुजुर्गों को जो पैर भी आसानी से फैलाते नहीं थे, तनाई में भी पैर फैलाने में तकल्लुफ करते, नहीं हजरत ऐसा काय को करते हैं, तो मैं कैसे फैला दूं, जरा मुझे झिझक हो रही, इजाब हो रहा, किसके सामने फैलूं, तो हमारे सामने कोई बड़ा हो फैला के बैठ जाते हैं जी। लेकिन ये सबसे परवरदिगार के सिलसिले में मकसूद और मतलूब नहीं है, उनका एक हाल था वो ना, हमको आराम के लिए अल्लाह ने इजाजत दे रखी है, इस वजह से पांव फैला के आराम करें इजाजत है, लेकिन बतलाना यह है कि इस दर्जे उन लोगों के ऊपर हाल और गलबे की कैफियत थी कि उसके नतीजे में आसानी के साथ पांव तक नहीं फैला। तो एक नतीजा तो यह हासिल होता है और दूसरे उसके नतीजे में फिर जिंदगी बंदगी में तब्दील हो जाती, इस मेहनत के नतीजे में फिर जिंदगी बंदगी में तब्दील होती है, अब्दियत आती है, और ये मकसूद है अल्लाह की तरफ से बंदे के लिए। और ये सब कुछ बंदे ने काहे को किया था, इसका मकसूद क्या है, अल्लाह का मकसूद बंदे से ये है कि उसकी पसंदीदा सिफात का बंदा हामिल बन जाए और इसके अंदर अब्दियत और बंदगी आ जाए। बंदे का मकसूद क्या है, बंदे का मकसूद है परवरदिगार आलम की रिजा और परवरदिगार आलम की नजदीकी, ये समरा फिर नसीब। इसीलिए कहते हैं ला मतलूब ला मकसूद इल्लल्लाह, अल्लाह के सिवा हमारा कोई मतलूब नहीं और कोई मकसूद नहीं। चनाचे आपको मालूम है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ताइफ में गए, लोगों को बात समझाई, حق کی مخالفت ہر زمانے میں رہی اور چلتی رہتی ہے. اس خوش فہمی میں مت رہنا کہ کوئی ایسا حال آ جائے کہ کسی قسم کی مخالفت کسی طرف سے نہ ہو, تو چلتے رہتی ہے. اسی میں آزمائش, اسی میں امتحان ہے آدمی کا. کھرا کھوٹا پہچانا جاتا ہے اس میں. استقامت, عدم استقامت سمجھ میں آتی ہے اس میں. مضبوط ہے کہ کمزور ہے پتہ چلتا ہے اس میں. حالات تو ایسے آتے جاتے رہتے ہیں. تو مقصود بنایا جائے اللہ کو, ان کی رضا حاصل ہوتی ہے, ان کی نزدیکی نصیب ہوتی ہے جب آدمی میں یہ صفات پیدا ہوں. تو ایک مقصود ہے اللہ کا بندے سے, اور ایک مقصود ہے بندے کا اللہ سے. اللہ کا مقصود کیا ہے بندے سے؟ بندے میں پسندیدہ صفات آ جائیں اور بندے کی زندگی بندگی میں تبدیل ہو جائے. اور بندے کا مقصود کیا ہے؟ بندے کا مقصود ہے اللہ کی خوشنودی مجھے مل جائے, اللہ کی نزدیکی مجھے مل جائے. اس کو کہتے ہیں قرب و رضا. اور جب ان کا کوئی ہو گیا اور ان کا قرب کسی کو مل گیا, ان کی خوشنودی کسی کو مل گئی, پھر کیا کہنا, اور کیا چاہیے, اور کیا چاہیے. سب سے بڑی دولت مل گئی. اس کو ذہن میں رکھیں نئے نئے آنے والے ساتھی. اب ان مقصود اعمال کو پورا کرنے کے لیے کیا کرنا پڑے گا؟ یہ صفات میرے اندر آئیں, یہ صفات سے میں بچوں, اس کے لیے مجھے کیا کرنا پڑے گا؟ اس کو ذریعے اختیار کرنا پڑے گا, تدبیر کرنا پڑے گا نا. خالی سن لینے سے تو نہیں آ جائے گا نا, خالی سن لینے سے نہیں آئے گا, بلکہ اس کے لیے کچھ محنت کرنی پڑے گی, کچھ تدبیریں کرنی پڑیں گی, کچھ ذرائع اختیار کرنے پڑیں گے. جب آدمی بہت زیادہ کھانے لگتا ہے, تھوڑی سی جسم میں توانائی بڑھ جاتی, جسم میں توانائی بڑھ گئی تو اب کئی قسم کی خرابیاں اس میں پیدا ہوتی ہیں. ایک خرابی جنسی خواہش کے غلبے کی پیدا ہوتی ہے, ایک خرابی ذرا جسم میں دم خم سمجھ میں آنے کی وجہ سے دوسرے کو معمولی سمجھنا شروع کر دیتا, یعنی کبر میں گرفتار ہو جاتا. اب وہ حیثیت قائم رکھنے کے واسطے دوسرا آگے بڑھنا نہیں, اس کی تدبیریں شروع کر دیتا. کوئی بڑھنا شروع کر دیا, اس سے جلنا شروع کر دیتا. شروع ہو جا رہی نا خرابیاں. اسی طریقے سے غصہ بہت آتا, غصہ بہت آ گیا تو فوراً نکالنا شروع کر دیا. اور ہمارا غصہ بھی بڑا سمجھدار قسم کا غصہ ہے. اپنے سے طاقتور کے اوپر آیا تو یوں کہتے ہیں جان دے بول کے معاف کر چھوڑ دے رہے. اپنے سے کمزور پہ آیا پورا غصہ نکال دے. یہ تمام رذائل سے اپنے آپ کو بچانے کے واسطے بزرگوں نے ذرائع کے طور پر یوں کہا کہ دیکھو چند چیزوں میں ذرا کمی کر. ان میں سب سے پہلی چیز لکھی, ذرا بول چال کم کرو, بات چیت کم کرو, کلام کم کیا کرو. کلام کم ہوا تو کام زیادہ ہوتا. کام زیادہ کرنا ہے تو کلام کم کرو. اور مشہور بھی اپنے پاس محاورے میں, کرنے والا بولتا نہیں جی, بولنے والے کرتے نہیں. کیا کرنا؟ کلام کم کرنا. کلام کم کرنے سے بہت سی آفتوں سے آدمی محفوظ رہتا ہے, جھوٹ سے بچتا ہے, غیبت سے بچتا ہے, گالی گلوچ سے بچتا ہے, تان تشنی سے بچتا ہے, کسی کی تحقیر اور تذلیل سے بچتا ہے, کسی کے دل کو دکھانے سے محفوظ رہتا ہے. آفات لسانی بہت ہیں, اسی لیے بات کم کر. ہاں جب تربیت ہو جائے, اصلاح ہو جائے, استاذ کو, شیخ کو, مرشد کو اعتماد ہو جائے اور وہ یوں کہے کہ اتنا عرصہ خاموش رہے اب بولو, تو پھر بولنا شروع. کم بات کرنا چاہیے, بس ضرورت کے بقدر بولو خاموش. زیادہ زبان کو استعمال کرنا ہے مگر قائم کرنا ہے وہ نہیں یاد رہ رہا. زبان کو زیادہ مصروف رکھو ذکر میں، اللہ کی یاد میں، کلمہ طیبہ میں. آپ کا خالی تھوڑا سا ذہن منتقل کرنے کے لیے سنا رہا ہوں میں. ہمارے اکابر نے 12 تسبیح فجر سے پہلے کرنے کو کہا، 14 تسبیحات فجر کے بعد میں، سورہ یاسین، تھوڑی سی قرآن پاک کی تلاوت وغیرہ کرنے کو کہا، اشراق وغیرہ پڑھ لینے کے بعد تھوڑا سا ناشتہ واشتہ کر لے کے 12,000 دفعہ یا 24,000 دفعہ اللہ اللہ روزانہ کرنے کو کہا. 12 دفعہ نہیں، اتنا ذکر بتائے لکھے ہمارے بڑے لوگ. اب یہ 12 تسبیح کو 12 مرتبہ سننے کے باوجود، 12 تسبیح کو 12 وقت سن لی، مگر پھر پوچھو بھائی ہو رہے ہیں کیا، بولے تو نہیں ہو رہے. اس لیے کہ ہماری زبان دوسرے کام میں زیادہ مصروف ہے، ذکر میں سے زیادہ مشغول رکھا جائے. آپ یہ سن کے 12,000-24,000 شروع مت کیجئے جب تک کہ پوچھ نہ لیں. پہلے تو یہ 12 تسبیحات تو کرو. صرف حوصلہ پیدا کرنے کے لیے بول رہا ہوں میں کہ ہمارے بڑوں نے اتنا ذکر کیا کہ اس کے نتیجے میں ان کی سانسوں میں اللہ بس گئے. ہر نفس ان کے لیے گویا تسبیح کا دانہ بن گیا تھا. سانس کے اندر آنا اور باہر جانا اللہ جل شانہ کے دھیان کے ساتھ میں ہوتا تھا. قلب کی حرکت کی کے ساتھ میں اللہ کی یاد ان کے ساتھ وابستہ ہو گئی تھی. یہ تو اس وقت میں ہوگا نا، کم از کم ہم یہ کم از کم تقلیل کلام شروع کریں، بات کم کریں. بڑی بڑی مصیبتوں سے محفوظ رہتے ہیں، گھروں میں باتیں کم کر دو جھگڑے کم ہو جاتے. بڑی عورتیں چھوٹی عورتوں کو گھروں میں کوسنا بند کر دیں، چھوٹی عورتوں کی طرف سے بڑی عورتوں کو ستانا کم ہو جائے گا. میاں محترم تان تشنی برا بھلا گھر میں کہنا چھوڑ دیں. بعض بعض لوگ آگے بولتے کچھ بھی نہیں صاحب، جو بولے وہ کرنے کو ہم تیار ہیں. انہوں خالی زبان بند رکھے تو بس، پکا کو دینے کو تیار ہیں، کپڑے دھو کے دینے کو تیار ہیں، 10 وقت چائے بنا کے دے بولے تو چائے بنا کے دینے کو تیار ہیں، انہوں کیا کھاتے وہ تیار کر کے دینے کو تیار ہیں. خالی انہوں زبان بند رکھے تو بس، بڑے جھگڑے زبان کی وجہ سے. تو ذریعے کے طور پر، مجاہدے کے طور پر ایک عمل یہ بتایا گیا ہے کہ کلام کم کرو. دوسرا عمل کہتے ہیں کہ لوگوں سے ملنا جلنا ذرا کم کرو. ابھی اپن پاورفل ہوئے نہیں، کہیں بھی گئے تو ادھر کا اثر لے لے کے آتے. اپنا اثر چھوڑنے کی کیفیت پیدا ہونے تک کیا کرنا، ذرا زیادہ ملنا جلنے سے بچنا. ورنہ اس کے پاس گئے، اس کے ساتھ ملے، انہیں کچھ ادھر ادھر کی بات چیت کرا، اپن ڈاوا ڈول ہو. صحیح صحیح کی گئے کہ انہیں ایسا ایسا بولا، اب آدمی پھسلنا شروع ہو جاتا ہے. اسی لیے اپنے اندر صلاحیت و استعداد پیدا کرنے کے لیے لوگوں سے میل جول کم ہونا چاہیے، تاکہ آپ اپنی ایک سوئی کے ساتھ میں عمل کر سکیں. ورنہ جو آدمی میل جول کم نہیں کرتا، اس کا دل مطمئن نہیں رہتا، اس کا ذہن منتشر رہتا ہے، اس کے خیالات پراگندہ ہوتے ہیں. اب وہ نماز میں بھی ٹھہرتا ہے تو دیکھنے والا اس کو نماز میں سمجھتا ہے، وہ نماز میں نہیں رہتا. بہت سے لوگ ہیں جو آگے یوں ہی کہتے ہیں صاحب کیا بولنا، دل لگتا ہی نہیں، ایک سوئی پیدا ہی نہیں ہوتی. وجہ اس کی یہی ہے کہ جن جن چیزوں سے بچنے کو کہا جاتا ہے اس کا لحاظ نہیں ہوتا، اس کا پاس نہیں کرتا. ارے بھائی، اگر گاڑی ٹھنڈی ہونا ہے تو باہر کی ہواؤں کو روکنا ضروری ہے نہیں ہے. اپنی کار ہے، اس میں اے سی ہے، اس کو ٹھنڈا کرنا ہے تو اے سی آن کر کے کھڑکیاں دروازے بند کرنا نہیں کرنا، پورے بند کر دینا یا ایک دو کھلے رکھنا. بند رکھنا، بند رکھے تو تھوڑی دیر کے بعد میں اس اے سی کی وجہ سے گاڑی اندر ٹھنڈی ہوتی نہیں ہوتی. جی ایسے ہی مقصود جو گاڑی کا اندرون میں ٹھنڈک کا پیدا کرنا ہے، और उसको पैदा करने के वास्ते जैसे खारिज के माहौल से गाड़ी को बचाना है नहीं है, ऐसे ही जो कैफियत अपने को अपने दिल में पैदा करनी है उस कैफियत के पैदा करने के लिए खारिज से खारिज के माहौल से इस दिल को बचाना, उसके वास्ते क्या करना, उसके वास्ते कहते हैं कि तीन खिड़कियां तो पहले बंद कर दो, बड़े खिड़कियां है, जबान की खिड़की, कान की खिड़की, आंख की खिड़की, ये बंद कर दो। नाक की इसलिए नहीं बोल रहा हूं कि कहीं ऐसा ना हो कि कोई नहीं समझा और सांस रोक लेगा। जब कहीं ज्यादा जाना आना नहीं होगा तो इंशाल्लाह अजीज आंख का इस्तेमाल गलत नहीं होगा, जब ज्यादा मिलना जुलना नहीं होगा तो इंशाल्लाह जबान का इस्तेमाल ज्यादा नहीं होगा, और जब लोगों से इख्तलात नहीं होगा तो कान की खिड़की भी बंद रहेगी नहीं बंद रहेंगी, फिर वो कैफियत पैदा हो सकती है जो चाहा जा रहा है इस तालीम के जरिए। तो कहते हैं कि दूसरी चीज तकलील करना मेल मिलाप मुलाकात, ये लफ्ज भी जहन में रखना, कम करना यूं कहा जा रहा है, बंद करना नहीं कहा जा रहा कि बच्चा है अम्मा से मिलने नहीं जा रहा, बाप है औलाद से मुलाकात के लिए नहीं जा रहा, या औलाद है अपने महरम रिश्तेदारों से मुलाकात के लिए नहीं जा रहे, या कोई साहब मुलाकात के लिए आए बाहर निकल रहे नहीं, मुलसा मना कर दिए। कम करना बिला जरूरत नहीं मिल। तीसरी चीज कम सोना, इसका भी खास ख्याल रखना, 6 घंटे सोना, 10-10 घंटे 12-12 घंटे नहीं सोना, ना छुट्टी के दिन ना गैर छुट्टी के दिन, ड्यूटी के दिन तो शायद नहीं सोते होंगे मगर छुट्टी के दिन बस वो सोना बनाने में लगा हुआ रहता है, खाली सो रहे बस, 6-7 घंटे से ज्यादा नहीं सोना चाहिए। ज्यादा सोने से अबावत पैदा होती है, जहन कुंद हो जाता, बहुत ज्यादा सोने से आदमी में कसल सुस्ती बढ़ जाती, ज्यादा सोने के नतीजे में आदमी कामकाज फिर ज्यादा करने के लायक नहीं रहता, लेकिन इतना कम भी नहीं सोना कि जो 6 घंटों की मकदार से कम हो जाए, तो जरूरत है हमारी, अल्लाह ने निजाम ही ऐसा बनाया कि कम से कम 6 घंटे सोना चाहिए। चौथी चीज है कम खाना, ये कम खाने को मैं आखिर में इस वास्ते सुनाया कि इस पर इस जमाने में हमारे बड़ों ने उतना जोर नहीं दिया जितना पहले लोगों ने दिया था। इस जमाने में कहते हैं कि ज्यादा खा लो तो काम भी ज्यादा करो, अच्छा खाओ तो काम भी अच्छा करो, खूब खाओ तो काम भी खूब करो, मगर बहुत ज्यादा खाने से होता यह है कि फिर आदमी कामकाज के लायक नहीं रहता, फिर सो जाता। इसीलिए इस सिलसिले में प्यारे हबीब सल्लल्लाहु अलैहि वसल्लम की दी हुई जो हिदायत है उसकी रोशनी में उलमा ने यूं कहा है, थोड़ी ख्वाहिश बाकी रह जाए तो खाना बंद करो, मिकदार ने मुतय्यन की गई, किसी की मिकदार ज्यादा हो सकती है किसी की मिकदार कम हो सकती है। एक दीनी मदरसे में एक तालिबे इल्म की खुराक अच्छी थी, तमाम तलबा को 2 रोटियां मिलती थी, वो बच्चे को 2 रोटियां एक वक्त के खाने में बचने होती थी, तो जाके नाजिम साहब से बोला, साहब मुझे 2 रोटियां बचनी हो रहे इस वास्त से मुझे रोटी बढ़ाई जाए, तो नाजिम साहब ने कहा कि 1 रोटी और, इसे 3 रोटियां दे दिया। अब वो 3 रोटी खाया, फिर नाजिम साहब से दरख्वास्त लिखा कि हजरत काफी नहीं हो रहे, तो नाजिम साहब थे, हम जैसे लोग नहीं थे वो जी, ना आकिबत अंदेश और इल्म में कम तजर्बे में कम, लेकिन नाजिम थे, बहुत बड़े आलिम दीन थे, हकीकत से वाकिफ थे। वो सीधा बच्चे को मतबख में ले गए जहां रोटियां बनती हैं, और वहां के जिम्मेदार से कहा कि इसको यहां बिठाओ और पेट भर कर इसे खिलाओ, जितना ये खाना चाहता है पेट भर के खिलाओ। उससे कहा कि तो बेटा तुम पेट भर के खाओ। तो बाज लोगों की खुराक बड़ी होती, तो उस बच्चे ने एक वक्त में 12 रोटियां खाई, اور یہ کہا کہ اب یہ کافی ہو گئی. تو ناظم صاحب نے لکھ دیا کہ اس بچے کو کھانے میں 12 روٹیاں دی جائیں. تو اس بچے نے ناظم صاحب سے پلٹ کے گزارش کی اور یوں کہا کہ حضرت میرا پیٹ تو 12 سے بھرتا ہے لیکن میں یہ چاہتا ہوں کہ آپ صرف 6 روٹیاں دینے کے لیے لکھ دیجیے. صرف 6 روٹیاں دینے کے لیے لکھ دیجیے. انہوں نے کہا کہ اچھا ٹھیک ہے جب تمہارا ایسا تقاضا ہے تو ہم 6 لکھ دیتے ہیں. 6 لکھ دیجیے. اب اس کو 6 روٹیاں ملتی ہیں, باقی سب کو 2-2. بچے مختلف قسم کے ہوتے ہیں تو بعض بچوں نے تانا دینا شروع کیے اور کہنے لگے سب 2-2 روٹیاں کھاتے ہیں اور یہ 6 روٹیاں کھاتا ہے, مدرسے کا نقصان کرتا ہے, یہ کرتا ہے وہ کرتا ہے, بہت سارے تانے دینے شروع کیے. یہ شکایت پہنچ گئی ناظم صاحب کے پاس. تو ناظم صاحب نے اس بچے کو بھی بلایا, یہ شکایت کرنے والے بچوں کو بھی بلایا, اور بلانے کے بعد میں یوں کہا بچوں سے کہ پیارے بیٹو یہ بتلاؤ کہ تمہارا پیٹ کتنی روٹیوں میں بھرتا ہے. کہا 2 روٹیاں بہت ہو جاتی ہیں ہمارے. بچوں نے یوں کہا. اس بچے سے کہا کہ بیٹا تمہارا پیٹ کتنی روٹیوں میں بھرتا ہے؟ اس نے کہا حضرت 12 روٹیوں میں. فرمایا کہ پیارے بچوں مجاہدہ تمہارا نہیں ہے, مجاہدہ تو اس کا ہے کہ تمہاری جتنی گنجائش ہے تم اتنی روٹی لیتے ہو اور یہ جتنی گنجائش ہے اس کی آدھی لیتا. تو مقدار متعین نہیں کر سکتے, کسی کی زیادہ ہو سکتی ہے کسی کی کم. یوں نہیں بول سکتے کہ بس 100 گرام کھایا کرو, 200 گرام کھایا کرو, ایسا ہم متعین کر کے نہیں کہہ سکتے. اسی لیے پیارے حبیب صلی اللہ علیہ وسلم کی تعلیم کی روشنی میں علماء نے یوں لکھا ہے کہ بس اتنا کھاؤ کہ تھوڑی سی اور رغبت باقی رہ جائے تو کھانا بند کر, اور وہ بھی سنت سمجھ کے بند کر, طریقے سنت کے مطابق کھاؤ. تو یہ چند چیزیں ہیں, کم بولنا, کم سونا, لوگوں سے میل ملاپ کم رکھنا, اور کھانا بقدر ضرورت ہی کھانا. یہ اس مقصود کو حاصل کرنے کے ذرائع میں سے ایک ذریعہ ہے, اسے آپ ذہن میں رکھیں. دوسرے ذریعے پر انشاءاللہ آئندہ مجلس میں آپ کے سامنے بات رکھی جائے گی. اب تعالیٰ صحیح علم و عمل کی توفیق. اللهم لك الحمد كله ولك الشكر كله. اللهم انا نسألك علما نافعا ورزقا واسعا وشفاء من كل داء. اللهم اهدنا واهد بنا واجعلنا من الراشدين. اللهم حبب الينا الايمان وزينه في قلوبنا وكره الينا الكفر والفسوق والعصيان واجعلنا من الراشدين. اے اللہ ہمارے مرحومین کی مغفرت فرما, خصوصا اے اللہ فیض العلوم سے تعلق رکھنے والے جن تین دین کے عظیم خدمت گزاروں کا ثانیہ ارتحال ہوا, مولا ان کی مغفرت فرما, ان کے درجات کو بلند فرما, ان کی خدمات کو قبول فرما. اور اللہ محمد حذیفہ کی خالہ کا جو انتقال ہوا اپنے کرم سے, مولا ان کی بھی مغفرت فرما, ان کے پسماندگان کو صبر جمیل عطا فرما, جو ہم میں سے گزر گئے ان کی مغفرت فرما, جو حیات ہیں ان کی زندگیوں میں برکت عطا فرما, جو بیمار ہیں ان کو شفا نصیب فرما. اے اللہ ہم میں سے ہر ایک کو اپنے اپنے وقت پر ایمان پر خاتمہ نصیب فرما, حسن خاتمہ کی دولت نصیب فرما, اپنے کرم سے دعاؤں کو قبول فرما. وصلی وسلم مبارک علی سید المرسلین.